ईरान से तेल की खरीदारी जारी रखेंगे हिंदुस्तान। ताजिकिस्तान में जश्न नौरोज की आलमी तकरीबात, सदर अहमद निजात दुशंबा पहुंच गए। ग्लोबल मार्च टू बैतुल मुकद्दस के एशियाई काफले का तुर्की के मुख्तलिफ शहरों में बालहाना इस्तकबाल। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम नाजरीन। खबरनामे के साथ हाजिर खिदमत हैं। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और हमारा ईमेल एड्रेस है khabrein@sahartv.ir। लीजिए बाप तफसील के साथ खबरें, मुलाहिजा फरमाइए। हिंदुस्तान ने कहा है कि वह ईरान से तेल की खरीदारी जारी रखेगा। हिंदुस्तान के पेट्रोलियम के वजीर एस जयपाल रेड्डी ने जोर देकर कहा है कि वह किसी भी तरह के आलमी कवानीन की खिलाफवर्जी किए बगैर ईरान से तेल की दरामदात जारी रखेंगे। नई दिल्ली में नामनिगारों से गुफ्तगू करते हुए हिंदुस्तान के पेट्रोलियम के वजीर ने कहा कि हिंदुस्तान के पास ईरान से तेल की खरीदारी का एक मुनज़्ज़म मंसूबा है और हिंदुस्तान की तेल कंपनियों को ईरान के तेल की जरूरत है। उन्होंने हिंदुस्तान के सार्फिन को यकीन दिलाया कि हिंदुस्तान के तेल की मंडियों में किसी भी तरह की कोई मुश्किल पेश नहीं आएगी। बाजरे के हिंदुस्तान खाम तेल की अपनी जरूरियात का 12% ईरान से हासिल करता है। हिंदुस्तान का कहना है कि वह मगरिब की तरफ से ईरान के तेल का बायकॉट किए जाने के बावजूद इससे तेल खरीदता रहेगा। इससे पहले हिंदुस्तान के वजीर खारजा एसएम कृष्णा ने भी राज्यसभा में कहा था कि उनका मुल्क ईरान से तेल की दरामदात जारी रखेगा। उन्होंने कहा कि वह मगरिब की तरफ से ईरान के तेल पर आयद करदा पाबंदियों को तस्लीम नहीं करते। इस्लामी जमहूरी ईरान के सदर जनाब अहमद निजात नौरोज के बैनुल-अक़वामी जश्न में शिरकत के लिए ताजिकिस्तान के दारुल हुकूमत दुशंबा पहुंच गए हैं।
ताजिकिस्तान के दारुल हुकूमत दुशंबा में नवरोज के बैनुल-अक़वामी जश्न की तकरीबात इतवार को मुनक़िद हो रही हैं, जिनमें दुनिया के 10 मुल्कों के सरबराह मम्लिकत शरीक होंगे। नवरोज 3000 साल पुराना एक रवायती त्यौहार है जिसको दुनिया में 300 मिलियन लोग मनाते हैं। इस्लामी जमहूरी ईरान, तुर्की, तुर्कमेनिस्तान, कजाकिस्तान, अल्बानिया, किर्गिज़िस्तान, हिंदुस्तान, अफगानिस्तान, मकदूनिया, जमहूरी अज़रबैजान, पाकिस्तान और ताजिकिस्तान जैसे मुल्कों में जश्न नवरोज मनाया जाता है। याद रहे कि सितंबर 2009 में अक़वामे मुत्तहिदा के इल्मी और सकाफती इदारे यूनेस्को ने नवरोज को आलमी जश्न के तौर पर तस्लीम किया था, जबकि अक़वामे मुत्तहिदा की जनरल असेंबली ने भी फरवरी 2010 में 21 मार्च को आलमी ईद नवरोज के तौर पर मंजूर किया, जिसका असली मरकज ईरान है। नवरोज का पहला आलमी जश्न मार्च 2010 में तेहरान में मुनक़िद हुआ था, जिसमें अफगानिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान और इराक के सरबराहों, नीज जमहूरी अज़रबैजान और तुर्की के अलावा हुक्काम ने शिरकत की थी। और उसी वक्त जश्न नवरोज का सेक्रेटेरिएट भी तेहरान में कायम हुआ था, जबकि इस सिलसिले का दूसरा आलमी जश्न भी तेहरान में ही मुनक़िद हुआ था, जिसमें ईरान, ताजिकिस्तान, इराक, अफगानिस्तान, आर्मेनिया, तुर्कमेनिस्तान के सुदूर, पाकिस्तान की कौमी असम्बली की स्पीकर और तुर्की, जमहूरी अज़रबैजान, लबनान, हिंदुस्तान, किर्गिज़िस्तान और कजाकिस्तान के अलावा हुक्काम ने शिरकत की थी। इस इजलास में ईसीओ के सेक्रेटरी जनरल ने भी शिरकत की थी। इस साल आलमी जश्न नवरोज की मेजबानी ताजिकिस्तान कर रहा है। इस्लामी जमहूरी ईरान के सदर आज अपने ताजिक हमनसब से मुलाकात के बाद ताजिकिस्तान में ईरानियों के सकाफती मरकज का इफ्तिताह करेंगे। इस्लामी जमहूरी ईरान के सदर ने आलमी जश्न नवरोज में शिरकत की गरज से ताजिकिस्तान रवाना होने से कबल तेहरान में नामानिगारों से गुफ्तगु करते हुए कहा कि इस इजलास के मौके पर ईरान, अफगानिस्तान और ताजिकिस्तान के सह फरीकी सरबराही मुजाकरात, जबकि ईरान, ताजिकिस्तान, अफगानिस्तान और पाकिस्तान के माबेन भी 4 फरीकी सरबराही मुजाकरात होंगे, जिनमें इलाके के हालात का जायजा लिया जाएगा। सदर अहमदी नजाद इसी तरह ताजिकिस्तान के अपने दौरे के आखिरी दिन अफगानिस्तान से मुतालिक 5वें बैनुल-अक़वामी इजलास में, जिसमें दुनिया के 40 मुल्कों के मंदूबीन शरीक होंगे, तकरीर करेंगे।
पाकिस्तान की औरंगज़ेब एजेंसी में सिक्योरिटी फोर्सेस के साथ लड़ाई में 15 शिद्दत पसंद हलाक हो गए हैं। पिशावर से मौसूला खबरों में बताया गया है कि अपर औरंगज़ेब एजेंसी में सिक्योरिटी फोर्स के जरिए अंजाम पाने वाले ऑपरेशन में जो खादेज़ई के इलाके में हुआ, 15 शिद्दत पसंद मारे गए, जबकि 3 सिक्योरिटी अहलकार भी काम आए। दूसरी तरफ बाड़ा के इलाके इकाखेल में शिद्दत पसंद अपने ठिकाने में बम बना रहे थे कि धमाका खेज मवाद का जोरदार धमाका हुआ, जिसमें کم از کم 8 شدت پسند ہلاک ہو گئے۔ ہلاک ہونے والوں میں شدت پسندوں کا مقامی کمانڈر بھی شامل ہے۔ کراچی میں نامعلوم حملہ آوروں نے ملیر بار کے سابق صدر اور ان کے بیٹے کو جاں بحق کر دیا۔ پولیس کے مطابق 70 سالہ صلاح الدین حیدر جعفری ایڈوکیٹ اپنے بیٹے علی رضا حیدر ایڈوکیٹ کے ساتھ صبح 9 بجے گھر سے کورٹ جانے کے لیے نکلے تھے کہ ملیر غازی ٹاؤن میں موٹر سائیکل سوار مسلح افراد نے ان پر فائرنگ کر دی، جس میں دونوں شدید زخمی ہو گئے۔ تاہم ہسپتال پہنچتے پہنچتے انہوں نے دم توڑ دیا۔ پولیس نے اسے ٹارگٹ کلنگ قرار دیا ہے۔ سندھ ہائی کورٹ کے چیف جسٹس نے وکیل رہنما صلاح الدین حیدر جعفری اور ان کے بیٹے کے قتل کا نوٹس لیتے ہوئے تحقیقات کا حکم دے دیا ہے، جبکہ وزیر داخلہ سندھ نے بھی آئی جی سندھ سے رپورٹ طلب کر لی ہے۔ گلوبل مارچ ٹو بیت المقدس کا ایشیائی قافلہ ترکی پہنچ گیا ہے، جہاں مختلف شہروں میں ترک عوام نے اس قافلے کا بالحانہ استقبال کیا ہے۔
گلوبل مارچ ٹو بیت المقدس کا کارواں ترکی پہنچ گیا ہے، جہاں اغدیر، ارزروم اور انقرہ میں اس کا انتہائی والہانہ اور پرتپاک استقبال کیا گیا۔ گلوبل مارچ ٹو بیت المقدس کے ترکی میں کوآرڈینیٹو رجب کاراگل نے ارزروم میں اس کارروائی کی استقبالیہ تقریب میں کہا کہ امریکہ اور اسرائیل کسی بھی قانون کی پابندی نہیں کرتے اور دنیا کے مختلف علاقوں میں اپنے جرائم جاری رکھے ہوئے ہیں۔ انہوں نے گلوبل مارچ ٹو بیت المقدس کا مقصد بیت المقدس کی واپسی قرار دیا۔ پروگرام کے مطابق یہ کارواں انقرہ کے بعد استنبول جائے گا، جہاں سے وہ مریسین بندرگاہ پہنچ کر لبنان کے لیے روانہ ہو جائے گا۔ گلوبل مارچ ٹو بیت المقدس کے اراکین نے انقرہ میں جمعے کی نماز کے بعد اس ملک میں صہیونی حکومت کے سفارت خانے کی سمت مارچ کیا اور صہیونی سفارت خانے اور سفیر کے گھر کے سامنے اجتماع کر کے فلسطینیوں کے خلاف صہیونیوں کے مظالم اور غزہ کے محاصرے کی مذمت کی۔ ترکی میں مظلوم نامی تنظیم کے عہدیدار نے انقرہ میں صہیونی حکومت کے سفارت خانے کے سامنے ہونے والے مظاہرے میں تقریر کرتے ہوئے گلوبل مارچ ٹو بیت المقدس کی شکل میں شیعہ سنی اور دیگر اقوام کے درمیان اتحاد کو اس کارواں کی سب سے اہم خصوصیت قرار دیا۔ گلوبل مارچ ٹو بیت المقدس کے شیعی قافلے کے سربراہ فیروز میٹھی پور والا نے بھی زور دیا کہ یہ کارواں فلسطین، بیت المقدس، مسجد الاقصی اور قبۃ الصخرہ کی آزادی کے لیے مقبوضہ فلسطین کی سمت روانہ ہوا ہے۔ انہوں نے واضح کیا کہ کاروان میں دنیا کے مختلف علاقوں، ادیان اور قوموں کے لوگ شامل ہیں جو فلسطین کی آزادی کے لیے پرعزم ہیں۔ گلوبل مارچ ٹو بیت المقدس قافلے کا ایشیائی دھڑا، جس میں ہندوستان، پاکستان، فلپین، ملیشیا، انڈونیشیا اور ایران کے کارکن شامل ہیں، ہندوستان کے دارالحکومت نئی دہلی سے روانہ ہوا اور 30 مارچ کو یوم العرض کے موقع پر اردن پہنچے گا، جہاں اس ملک میں قیام پذیر فلسطینی مہاجر بھی کارواں سے جڑ جائیں گے اور پھر یہ کارواں اردن کی مشرقی سرحدوں کی سمت جائے گا اور غرب اردن کے قریب عظیم الشان مظاہرہ کرے گا۔ ہر سال 30 مارچ کو فلسطینیوں کی سرزمینوں پر صہیونیوں کے قبضے کی برسی منائی جاتی ہے، تاہم اس سال پوری دنیا سے سماجی اور عوامی تنظیموں کے کارکن اس دن عظیم الشان مظاہرہ منعقد کرنے کا ارادہ رکھتے ہیں۔ اس دن دنیا کے 5 براعظموں سے آئے ہوئے کاروانوں کے اراکین بیت المقدس سے ممکنہ حد تک قریبی علاقوں میں اجتماع کریں گے۔
شام کے بارے میں تحقیق کرنے والی اقوام متحدہ کی کمیٹی نے کہا ہے کہ شام کے بحران کو صرف مذاکرات سے ہی حل کیا جا سکتا ہے۔ اقوام متحدہ کی تحقیقاتی کمیٹی کے سربراہ پاولو پینہیرو نے شام میں حکومت مخالف گروہوں کو مسلح کیے جانے کے خطرناک نتائج کی بابت خبردار کرتے ہوئے کہا ہے کہ شام میں لوگوں کو ہتھیاروں سے لیس کرنے سے اس ملک میں وسیع پیمانے پر خانہ جنگی شروع ہو سکتی ہے، اور اگر ایسی جنگ شروع ہو گئی تو اس سے باہر نکلنا آسان نہیں ہوگا۔ واضح ہے کہ اقوام متحدہ کی سلامتی کونسل کے اراکین نے 21 مارچ کو شام کے بحران کے پرامن حل کے لیے سابق سیکرٹری جنرل کوفی انان کی کوششوں کی اتفاق رائے سے حمایت کی تھی۔ سلامتی کونسل کے بیان میں شام کے صدر بشار اسد اور حکومت مخالف گروہوں سے مطالبہ کیا گیا تھا کہ وہ اقوام متحدہ کے خصوصی ایلچی کوفی انان سے تعاون کریں تاکہ 6 شکوں پر مشتمل ان کی تجویز پر عمل درآمد کیا جا سکے۔ شام کے بحران کے حل کے لیے کوفی انان کی تجویز میں اقوام متحدہ کے مبصرین کی نگرانی میں فریقین کی سمت سے تشدد بند کیے جانے، شام کے بڑے شہروں سے فوج کے انخلاء کے آغاز، انسانی امداد کی ترسیل میں سہولت فراہم کیے جانے اور سیاسی قیدیوں کی رہائی کی بات کہی گئی ہے۔ سعودی سیکیورٹی فورسز نے مشرقی صوبے الشرقیہ میں شیعہ اکثریتی علاقوں میں شیعہ مسلمانوں کے گھروں پر فائرنگ کی ہے۔ العالم کے مطابق سیکیورٹی فورسز کی جانب سے फायरिंग के बाद अशरकिया सूबे के अवामिया और कतीफ जैसे मुख्तलिफ शहरों में हजारों लोगों ने मुजाहरे किए, जिसके बाद सऊदी सिक्योरिटी फोर्सेस ने अलावामिया शहर और कई दीगर इलाकों में लोगों के घरों पर फायरिंग की। ताहम अभी तक किसी जाने नुकसान की रिपोर्ट मौसूल नहीं हुई। अशरकी के मुख्तलिफ इलाकों में होने वाले मुजाहरों में आम शहरियों के खिलाफ सऊदी हुकूमत के मजालिम की मजम्मत और सियासी कैदियों की रिहाई का मुतालबा किया गया है। सऊदी अरब के मशरकी इलाकों में गुज़श्ता एक साल से आले सऊद हुकूमत के खिलाफ अवामी मुजाहरे जारी हैं, जिनके दौरान सिक्योरिटी फोर्सेस के हाथों तशद्दुद में अब तक कई मुजाहिरीन शहीद और जख्मी हो चुके हैं, जिससे मुजाहिरों में मजीद शिद्दत आ गई है। यमन में अवामी मुजाहिरों का सिलसिला जारी है। अलालम के मुताबिक सैकड़ों यमनी शहरियों ने दारुल हुकूमत सनआ, अलबैजा, तईज और अद्दमार समेत मुल्क के मुख्तलिफ शहरों में मुजाहरे करके अवाम के खिलाफ जराइम करने वालों के खिलाफ कानूनी कार्रवाई का मुतालबा किया है। यमनी अवाम ने मुजाहरे के दौरान हुकूमत के खिलाफ नारे लगाए और हुकूमत की मुकम्मल बरतरफी तक मुजाहरे जारी रखने पर जोर दिया। यमन में अली अब्दुल्ला साले की हुकूमत के खिलाफ अवामी तहरीक फरवरी 2011 से शुरू हुई, जिसके कुछ महीनों बाद इस मुल्क के डिक्टेटर अब्दुल्ला साले ने अदालती इस्तिस्ना के हुसूल के एवज इक्तदार अपने नायब के हवाले कर दिया। ताहम अवाम मुकम्मल तौर पर हुकूमत के खात्मे और अवामी हुकूमत की तश्कील का मुतालबा कर रहे हैं। अफ्रीकी मुल्क माली में फौजी बगावत के बाद लूटमार और कत्लो गारतगरी का बाजार गर्म है। दरियसना बागियों के कमांडर ने दारुल हुकूमत बामाकू में लूटमार का सिलसिला फौरी तौर पर बंद किए जाने की अपील की है।
गुज़िश्ता जुमेरात को माली में होने वाली फौजी बगावत के नतीजे में इस मुल्क के कानूनी सदर अमादो तुमानी तोरा की हुकूमत का तख्त उलट दिया गया। बागियों के कमांडर सांगो ने एक टेलीविजन चैनल से खिताब करते हुए अवाम से कहा कि वो सब्र तहमुल से काम लें। साथ ही उन्होंने इस बात की तरदीद की कि लूटमार के वाकयात में बागी या फौजी अहलकार शामिल हैं। ताज़ा तरीन रिपोर्ट के मुताबिक दारुल हुकूमत बामाको में सूरत हाल बदस्तूर कशीदा है और शहर के मुख्तलिफ इलाकों से रह रहकर फायरिंग की आवाज़ सुनाई दे रही है। सियासी मुबस्सिरीन का कहना है कि माली में बगावत करके इख्तदार पर कब्जा करने वाले फौजियों को इस वक्त तीन अहम चैलेंजों का सामना है। सबसे पहले यह कि माली में फौजी बगावत की आलमी सतह पर मजम्मत की जा रही है। दूसरे ये कि माली के शुमाली इलाके में तवारिक कबाइल अपनी खुद मुख्तारी का मुतालबा कर रहे हैं और तीसरे खुद सदर अमादो के वफादार फौजियों के जरिए फौज के अंदर बगावत का मसला है, जिन पर यह इल्जाम लगाया जा रहा है कि वही इस वक्त दारुल हुकूमत में तोड़फोड़ और लूटमार के वाकयात में मुलव्वस हैं। बाकी फौजियों के कमांडर ने सरकारी टेलीविजन पर आकर अपना बयान उस वक्त दिया जब ये अफवाहें गश्त कर रही थीं कि बगावत के खिलाफ भी बगावत होने जा रही है और ये खबरें तेजी से फैलने लगीं कि कानूनी सदर अमादो को हलाक कर दिया गया है। बागियों के कमांडर ने टेलीविजन पर आकर आवाम से कहा कि वो अफवाहों पर कान न धरें और मामूल की जिंदगी शुरू कर दें। दरियसना अफ्रीकी यूनियन के इंतजामी कमीशन के सरबराह जान पिंग ने नामा निगारों से गुफ्तगू करते हुए कहा कि माली के माजूल सदर अमादो तुमानी तोरे जिंदा हैं, लेकिन वो कहाँ हैं ये किसी को नहीं मालूम। अफ्रीकी यूनियन के इंतजामी कमीशन के सरबराह ने यह बयान अदिस अबाबा में यूनियन के हंगामी इजलास के बाद दिया है, जो माली में होने वाली बगावत का जायजा लेने के लिए हुआ था। अफ्रीकी यूनियन ने माली में होने वाली बगावत के बाद इस मुल्क की रुकनियत यूनियन में मुअत्तल कर दी है, जबकि यूरोपीय यूनियन ने भी माली के लिए अपनी इमदाद बंद कर दी है। दूसरी तरफ बगावत करके इख्तदार पर कब्जा करने वाले माली के फौजी कमांडरों का कहना है कि हुकूमत मुल्क का नज्म व नस्क चलाने में नाकाम हो चुकी थी और वो शुमाली इलाके के तवारिक कबाइल की शोरिश पर भी काबू नहीं पा रही थी। वाज़ेह है कि अफ्रीकी मुल्क माली में सदर तुमानी तोरे के खिलाफ ये बगावत एक ऐसे वक्त हुई है जब वो अपने ओहदे सदारत का दूसरा मरहला तकरीबन मुकम्मल करने वाले थे और अप्रैल में सदारती इंतखाबात भी होने वाले थे। मुबस्सिरीन का कहना है कि बागियों की जहां आलमी सतह पर मजम्मत की जा रही है, वहीं मुल्क के अंदर भी आवाम उनसे खुश नहीं। माली की 10 सियासी जमातों के सरबराहों ने अपने मुश्तरका बयान में फौजी बगावत की मजम्मत की और फौरी तौर पर इंतखाबात कराए जाने का मुतालबा किया है। माली की सियासी जमातों का कहना है कि फौजी बगावत से मुल्क मजीद पसमंदगी की सिमत जाएगा।
ऑल इंडिया मुस्लिम पर्सनल बोर्ड के जेर एहतमाम मुंबई में आईनी हुकूक बचाओ इजलास मुनाकिद हुआ, जिसमें मुकर्ररीन ने तालीम और तालीमी हुकूक के हुसूल के बारे में तकरीरें की। तफसीली रिपोर्ट के साथ मुंबई से अली अब्बास वफा।
آل انڈیا مسلم پرسنل لا بورڈ کے زیر اہتمام کل ہند آئینی حقوق بچاؤ تحریک کے عنوان سے ایک اہم تعلیمی اجلاس کا اہتمام کیا گیا۔ آل انڈیا مسلم پرسنل لا بورڈ کے زیر اہتمام آئینی حقوق بچاؤ تحریک کے عنوان سے اسکول انتظامیہ، پرنسپل، اساتذہ کا ایک اہم اجلاس انجمن اسلام ہال باندرہ میں منعقد ہوا۔ مقررین نے علم کی افادیت اور اہمیت پر روشنی ڈالتے ہوئے حکومت ہند کی جانب سے بچوں کی مفت اور لازمی تعلیم سے متعلق قانون آر ٹی ای جو اپریل 2010 میں منظور کیا گیا ہے، اس میں کچھ شرائط ایسی ہیں کہ ان شرائط کی وجہ سے تعلیمی اداروں اور دینی مدارس کے لیے خطرات پیدا ہو گئے ہیں۔ ان شرائط کو پورا نہ کرنے پر مذکورہ اداروں کو بھاری جرمانہ ادا کرنا ہوگا اور وہ بالآخر بند ہو جائیں گے۔ ان شرائط کی وجہ سے مسلمانوں کے لیے نئے تعلیمی ادارے کھولنا ہی نہیں، موجودہ تعلیمی اداروں کو بچانا بھی مشکل ہو جائے گا۔ اس وجہ سے ہم اس کی مخالفت کرتے ہیں۔ قابل ذکر ہے کہ دستور کی دفعہ 29 اور 30 کے تحت اقلیتوں کو اپنے تعلیمی ادارے قائم کرنے اور چلانے کا جو حق حاصل ہے آر ٹی ای کے ذریعے، اس میں مداخلت کی گئی ہے۔ مقررین میں ڈاکٹر ظہیر قاضی صدر انجمن اسلام ممبئی، ماہر تعلیم علی ایم شمسی صدر تنظیم والدین ممبئی، پروفیسر محسنہ بشرا عبدی کے علاوہ کئی موضوع شخصیات موجود تھے۔ ماہر تعلیم علی ایم شمسی اور ڈاکٹر شیخ عبداللہ نے سحر عالمی نیٹورک سے اپنے خیالات کا اظہار کیا۔
حکومت کی طرف سے جو پالیسیز مرتب کی جانے والی ہیں اس کے کیا مضر اثرات مرتب ہو سکتے ہیں مسلمانوں پر؟ یہ اس سے صرف مسلمانوں کو اختلاف ہے، ایسا نہیں ہے، باقی اقلیتی اداروں کو بھی اس پر بڑی تحفظات ہیں، سب مل کر کوشش کر رہے ہیں، لیکن سب سے ہٹ کر ہمارے مسائل اور زیادہ شدید اور زیادہ اہم بن جاتے ہیں۔
آر ٹی ای کے تعلق سے جو حکومت نے پیش کیا ہے، ہم اس کے تمام نکات کے اوپر بحث نہیں کر رہے ہیں، اس میں کچھ نکات ایسے ہیں جس میں ہم نے ترامیم کی گنجائش کی بات رکھی ہے، تاکہ کچھ اس میں نکات ہے وہ جو مضر ہے۔
کیمرامین محمد عسکری کے ساتھ علی عباس وفا، سحر عالمی نیٹورک، ممبئی۔
ہندوستان کی ریاست اتر پردیش کے دارالحکومت لکھنؤ میں ریٹیل تاجروں نے مظاہرہ کر کے مرکزی حکومت سے مطالبہ کیا ہے کہ وہ اضافی ٹیکس واپس لے۔ اس سلسلے میں تفصیلات کے ساتھ لکھنؤ سے سرور حسین۔
اتر پردیش کی راجدھانی لکھنؤ میں ملکگیر ہڑتال سے وابستہ ریٹیل بیوپاریوں کی ہڑتال نویں روز میں داخل ہو چکی ہے۔ مرکزی حکومت کے ذریعے سیل ٹیکس اور ایکسائز ڈیوٹی کے علاوہ دیگر ٹیکسز میں اضافے کے خلاف لکھنؤ میں 8 دنوں سے ہڑتال کر رہے بیوپاریوں نے حضرت گنج میں واقع مہاتما گاندھی کے مجسمے پر یکجا ہو کر جی پی او لال باغ اور ودھان سبھا کے درمیان پیدل مارچ کیا اور مرکزی حکومت سے اضافی ٹیکس واپس لینے کی مانگ دہرائی۔
وت منتری پرنو مکھرجی 1% سے 4% کسٹم ڈیوٹی لے آئے ہیں، اس سے بڑا فرق بازار کو بڑھے گا، ہمارا ویاپار جو ہے وہ ایف ڈی آئی کے مارفت بڑی بڑی کمپنیوں کے ہاتھوں میں چلا جائے گا، کیونکہ ہم لوگ چھوٹے چھوٹے کٹیر ادیوگ کرنے والے ہیں تو ہماری بنانے کی لاگت زیادہ آتی ہے، ان کی بنانے کی لاگت ہم سے بہت کم رہتی ہے۔
کیمرامین ارشاد حسین کے ساتھ سرور حسین، سحر عالمی نیٹورک، لکھنؤ۔
اور آخر میں ایک بار پھر اہم ترین خبروں کی سرخیاں۔ ایران سے تیل کی خریداری جاری رکھیں گے ہندوستان۔ تاجکستان میں جشن نوروز کی عالمی تقریبات، صدر احمد نژاد دوشنبہ پہنچ گئے۔ گلوبل مارچ ٹو بیت المقدس کے ایشیائی قافلے کا ترکی کے مختلف شہروں میں والہانہ استقبال۔ ناظرین، خبریں اپنے اختتام کو پہنچی۔ تازہ ترین خبروں کے لیے ہماری ویب سائٹ دیکھیے، پتہ ہے urdu.sehar.tv.ir۔ اسی کے ساتھ اظفر قاسمی کو اجازت دیجیے، خدا حافظ۔